مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ ہمارا یہ پروگرام اس وقت نشر ہو رہا ہے وائس آف امریکہ واشنگٹن کے فیس بک پر، جس کا لنک ہے facebook.com/voaurdu، اور اس کے ساتھ ساتھ ہمارا یہ پروگرام نشر ہو رہا ہے پاکستان میں ریڈیو پر میڈیم 972 پر اور ہماری ویب سائٹ urduvoa.com پر براہ راست۔ تو آج کا پروگرام ہم شروع کرتے ہیں۔ آج ایک بڑے اہم موضوع پر ہم نے آج کی راؤنڈ ٹیبل ترتیب دی ہے، اور وہ موضوع ہے پاکستان میں سائنس کے طالب علموں اور نوجوان سائنسدانوں کے لیے کیا مسائل ہیں اور ان کے لیے کیا مواقع موجود ہیں۔ تو سب سے پہلے ہم شکریہ ادا کر دیں فیس بک کے ان تمام لسنرس کا جو اس وقت ہمارے ساتھ فیس بک پر موجود ہیں، اور پروگرام کی پرومو پر بھی انہوں نے بہت تعریف کی ہے، اور اس کے ساتھ ساتھ اس وقت بھی موجود ہیں۔ کچھ کا ہم ذکر کر دیں: جاوید اقبال، گلشاد نادر خان، خورشید علی، سعد سلطان، مہتاب احمد خان، احمد فیضان، زنیرہ چودھری، نصیر الدین، فرحان مینگل، اعزاز الحق اور بہت سے دوسرے۔ ان سب کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام شروع کرتے ہیں۔ جیسا کہ ہم نے کہا کہ ہم بات کریں گے پاکستان میں سائنس کے نوجوانوں کے لیے جو مسائل ہیں اور ان کے لیے جو مواقع ہیں، اس پر پہلے بات کریں گے مسائل پر۔ ہمارے ساتھ ہم نے دعوت دی تھی حبیب یونیورسٹی میں کمپیوٹر سائنس کے ایک طالب علم ارحم اشتیاق کو۔ ارحم اشتیاق صاحب ہمارے ساتھ موجود ہیں۔ السلام علیکم ارحم اشتیاق صاحب۔
وعلیکم السلام یاسمین،
بہت شکریہ۔ آپ ایک طالب علم بھی ہیں یونیورسٹی میں، کمپیوٹر سائنس کے انٹرپرینیور بھی ہیں اور امریکن کونسل میں ڈیجیٹل میڈیا کنسلٹنٹ بھی ہیں اور چیف ٹیکنالوجی آفیسر بھی ہیں ایک اسٹارٹ اپ کمپنی کنیکٹ ہیئر میں۔ تو سب سے پہلے ہمارے سننے والوں کو بتائیے کہ مسائل کیا ہیں سائنس کے شعبے کے طالب علموں کے۔
جی، سب سے پہلا جو مسئلہ جو میں پرسنلی خود بھی فیس کر رہا ہوں وہ یہ ہوتا ہے کہ ہمارے پاس جو ہے ریسورسز، اور مطلب دنیا بھر میں جو ساری ٹیکنالوجی کی ایڈوانسمنٹس وغیرہ ہو رہی ہیں ان کے بارے میں جو انفارمیشن ہے وہ بہت کم دی جاتی ہے۔ تو اب ایک کمپیوٹر سائنس کا اسٹوڈنٹ جو پاکستان میں آج پڑھ رہا ہے وہ دنیا بھر میں آج سے 5-10 سال پہلے پڑھایا جا رہا ہوتا ہے، اور آج جبکہ دنیا بھر میں کچھ اور آگے کی نئی چیز پڑھائی جا رہی ہوتی ہے، ہم ابھی بھی وہی پرانی چیز پڑھ رہے ہوتے ہیں۔ تو جب تک پھر گریجویٹ کرتے ہیں تو یوزلی ہوتا یہ ہے کہ جب آپ مارکیٹ میں آتے ہیں تو اٹ بیکمز اے ہیوج پرابلم کہ آپ کو وہ ساری ٹیکنالوجیز اور وہ نئی نئی ایڈوانسمنٹس کا اندازہ نہیں ہوتا جو یوزلی پوری دنیا کو ہوتا ہے۔
تو اس کے ساتھ ساتھ جو اسکول کی سطح کے طالب علم ہیں ان کے کیا مسائل ہیں سائنس کے، جو کالج کی سطح کے ہیں، جو یونیورسٹی کی سطح کے ہیں، تعلیم کے دوران ان کو کیا ایسے مسائل پیش آتے ہیں جو آپ سمجھتے ہیں کہ جب عملی زندگی میں قدم رکھتے ہیں تو وہ مسائل ان کے ساتھ ساتھ چلتے ہیں؟
بالکل، تو اسکول اور کالج کا خاص طور پہ سب سے بڑا مسئلہ جو میری نظر میں میرے ساتھ بھی رہا ہے وہ یہ ہے کہ کریئر کاؤنسلنگ وغیرہ کی بہت کمی ہوتی ہے۔ اب جیسے اندازہ اس بات سے ہو جاتا ہے کہ کمپیوٹر سائنس میں اب لائک بہت ساری درجنوں فیلڈ آ گئی ہیں، لیکن ہمارے یہاں پہ ابھی تک صرف کمپیوٹر سائنس اور سافٹ ویئر انجینئرنگ کے درمیان ہی بچوں کو فرق نہیں بتایا جاتا صحیح سے، جس کی وجہ سے وہ بہت کنفیوز رہتے ہیں اور ان کو پھر آگے اندازہ نہیں ہو پاتا کہ وہ اپنے انٹرسٹ کے ساتھ ساتھ کس فیلڈ میں جا سکتے ہیں۔ تو اسکولس اور کالجز میں کریئر کاؤنسلنگ کی خاص طور پہ بہت ضرورت اور اس کی کمی بہت پیش کرنی پڑتی ہے آج کل کے بچوں کو۔
ٹھیک ہے، تو آپ نے کہا کہ یہ ہیں مسائل جو کہ اس وقت درپیش ہیں سائنس کے طالب علموں کو، اور ان کے مسائل کے حل کیا ہیں اس پر بھی ہم بات کریں گے، لیکن پہلے ہم شامل کر لیں۔ ہمارے ساتھ اس وقت موجود ہیں ورچوئل یونیورسٹی لاہور کے پروفیسر ڈاکٹر محسن جاوید صاحب، جو ورچوئل یونیورسٹی پاکستان لاہور کے رجسٹرار بھی ہیں اور قائم مقام ڈین فیکلٹی آف سائنسز بھی ہیں۔ السلام علیکم محسن جاوید صاحب۔ جی آپ بتائیے فیس بک پر اس وقت جو ہمارے سننے والے ہیں ان کو یہ بتائیے کہ جو پاکستان کے سائنس کے طالب علم ہیں ان کے لیے اس وقت یونیورسٹیاں جو ہیں وہ کیا کچھ کر رہی ہیں اور کیا کچھ ایسا کر رہی ہیں جو ان کے لیے فائدہ مند ہے۔
دیکھیں جی، پاکستان کے اندر سائنس اینڈ ٹیکنالوجی کے حوالے سے کرنٹلی ہائر ایجوکیشن کے تعاون سے بہت کچھ شروع ہو چکا ہے، یعنی اگر ہم 10 سال پیچھے چلے جائیں تو ہم کہہ سکتے ہیں کہ وہ اتنی شدت سے نہیں تھا، لیکن یہ ہے کہ اب یونیورسٹیز کے اندر سائنس کے طالب علموں کے لیے جسے ماڈرن ٹیکنالوجی ہے اس کے بارے میں سوچنا شروع کر دیا، اور کچھ یونیورسٹیوں نے تو عملی طور پر بھی کچھ اقدام اٹھائے ہیں۔ اس کے ساتھ ساتھ جو سب سے زیادہ ضروری ہے جس میں ہم کہتے ہیں سائنس اینڈ ٹیکنالوجی میں انوویشن جدت سازی جو ہے اس پہ بھی اس لحاظ سے تو نہیں جس طرح دنیا چل رہی ہے, لیکن پھر بھی کچھ کچھ جگہ سے جس کو ہم کہتے ہیں کہ اپنے مقامی حالات کے تناظر میں کچھ نہ کچھ انہوں نے شروع کر دیا ہے. اس کے ساتھ ساتھ دوسری بات اگر میں یہ کہوں کہ پاکستان کی یونیورسٹیاں جو ہیں, جو ایک بہت ایک کمزور تھا ایک سلسلہ جس میں یہ تھا کہ بچوں کے اندر سائنس اور ٹیکنالوجی کے حوالے سے جو انٹرپرینوریل اپروچ تھی وہ بالکل پہلے نہیں تھی, آج سے چار سال پہلے چلا جائے گا. لیکن اب ہائر ایجوکیشن کی طرف سے یا دوسرے کچھ ادارے ہیں جس میں پنجاب انفارمیشن ٹیکنالوجی بورڈ ہے اور اسی طرح اگنائٹ ایک منسٹری آف آئی ٹی کا ادارہ ہے, انہوں نے کچھ اسٹوڈنٹ اسٹارٹ اپ بزنس سینٹر بنائے ہیں جو بچوں کے نئے آئیڈیاز ہیں ان کو کمرشل اینگل دینے کے لیے.
ٹھیک, تو آپ
یہ ایک سلسلہ چل پڑا ہے.
ٹھیک, تو اچھی خبر یہ ہے کہ یہ سلسلہ چل پڑا ہے, اور اس سے پہلے اس کا کوئی ذکر بھی نہیں ہوا کرتا تھا اور بہت کم توجہ دی جا رہی تھی, لیکن اب توجہ دی جا رہی ہے. خاص طور پر اب گورنمنٹ بھی سائنس کے طالب علموں کے لیے اور سائنسدانوں کے لیے بہت کچھ کرنے کے لیے کوششیں جاری رکھے ہوئے. اس وقت ہمارے ساتھ موجود ہیں ریحانہ بتول صاحبہ, ہیں نیشنل اکیڈمی جو سائنس فاؤنڈیشن ہے پاکستان کی, اس کی مینیجر ہیں, سائنس مینیجر ہیں, ہمارے ساتھ اس وقت ٹیلی فون پر موجود ہیں اسلام آباد سے. السلام علیکم ریحانہ بتول صاحبہ.
وعلیکم السلام.
ریحانہ بتول صاحبہ جلدی جلدی سے صرف اپنے ان پروجیکٹس کا ذکر کیجئے جو گورنمنٹ کی طرف سے ہو رہے ہیں اسٹوڈینٹس کے لیے اور نئے سائنسدانوں کے لیے.
جیسا کہ پاکستان میں رہنے والے تو سبھی لوگوں کو معلوم ہے کہ پاکستان سائنس فاؤنڈیشن کا بنیادی مقصد جو تھا قیام کا 1973 میں پاکستان میں سائنس پروموشن اور پاپولرائزیشن میں تھا, اور اس کے لیے ہم مختلف پروگرامس کر رہے ہیں جو کہ ینگ سائنٹسٹ کے لیے بھی ہیں اور سینئر سائنٹسٹ کے لیے بھی ہیں. ینگ سائنٹسٹ کے لیے جو پروگرامز ہیں اور اسٹوڈینٹس کے لیے ہیں, اس میں ہمارا جو سب سے امپورٹنٹ پروگرام ہے جو پلاننگ کمیشن کے ساتھ مل کے ہم کر رہے ہیں وہ ہے سائنس ٹیلنٹ فارمنگ پروگرام. اس میں ہم ایوری ایئر, یعنی کہ ابھی تک ہمارے یہ پانچواں بیچ سلیکٹ ہو رہا ہے, 300 اسٹوڈینٹس کو سلیکٹ کرتے ہیں اور جن کو ہم اسکالرشپ پرووائڈ کرتے ہیں تاکہ پاکستان میں جو سائنس اینڈ ٹیکنالوجی کی فیلڈ میں ہیومن ریسورس ہے اس کو بہتر کیا جا سکے اور لوگوں کو ریسورس پرووائڈ کیا جائے اور ان کو اچھی یونیورسٹیز اور کالجز میں ایجوکیشن پرووائڈ کی جائے. اس کے علاوہ ان کو انٹرنیشنل فورمس پہ لے جایا جائے تاکہ انٹرنیشنلی جو ریسرچ ہو رہی ہے اور جو ایجوکیشنل فیسلٹیز ہیں وہ اس سے اویئر ہو سکیں اور تاکہ وہ انٹرنیشنلی کمپیٹ کر سکیں. پاکستان سائنس فاؤنڈیشن کے اسٹوڈنٹس کے لیے ڈفرینٹ پروگرامس ہیں جو نیشنل لیول میں بھی ہیں, جس میں ایسے پوسٹر کمپٹیشن تاکہ سائنٹیفک کلچر اور سائنٹیفک اپروچ ان میں آ سکے وہ ہے. اس کے علاوہ انٹرنیشنل پارٹیسپیشن پروگرام, انٹرنیشنل جونیئر سائنس اولمپیئڈ, ایشین سائنس کیمپ, انٹرنیشنل یوتھ سائنس فورم لندن, اور بہت ساری ایسی ایکٹیویٹیز ہیں جو ہم سی پیک کے اندر بھی کر رہے ہیں تاکہ جو پاکستانی اسٹوڈنٹ ہے 12 سال کی عمر سے لے کے 21 سال کی عمر تک کے وہ ان تمام پروگرام سے فائدہ اٹھا سکتے ہیں اور اپنی کیپیبلٹی کو بڑھا سکتے ہیں.
ٹھیک, اور وہ جو نئے سائنسدان ہیں جو اسٹارٹ اپس ہیں ان کے لیے گرانٹس کے کیا پروگرامس اس وقت حکومت کے چل رہے ہیں؟
ان کو ہم انوینشن انوویشن میں فیلوشپ, پہلے فیلوشپس بھی پرووائڈ کر رہے تھے لیکن کچھ بجٹ کی کمی کی وجہ سے ان کو ٹیمپریریلی ابھی ہم نے بلاک کیا ہوا ہے, لیکن یہ ایکٹیویٹی انٹرنیشنل لیول پہ اگر وہ اپنی ریسرچ ہائی لائٹ کرنا چاہتے ہیں یا اپنے ریسرچ پیپر پڑھنا چاہتے ہیں اس کے لیے ٹریول گرانٹ دی جاتی ہیں, اگر وہ کانفرنسز سیمینار کرنا چاہتے ہیں اس کے لیے بھی گرانٹس دی جا رہی ہیں.
اور یہ جو گرانٹس ہیں ان کے حاصل کرنے کے طریقے کوئی مختصراً آپ بتائیں گے کہ وہ کیا کیا کر سکتے ہیں یا کوئی تازہ ترین کوئی ایسا؟
اصل میں یہ تمام جو ریسرچ گرانٹس ہیں اس کے لیے مختلف لوگ ڈیلنگ آفیسرز ہیں جن کو اسائن کیا گیا تاکہ وہ جو بھی ہم ان گرانٹس سے فائدہ اٹھانا چاہتے ہیں ان کو ساری ڈیٹیل وہ انفارمیشن دیں, اور اس کے علاوہ ہماری ویب سائٹ پہ پرفارمنس اویلیبل ہیں تاکہ وہ ریکوائرمنٹ فلفل کر لیں اور اس کے بعد اس میں اپلائی کریں.
ٹھیک ہے, تو آپ اپنی ویب سائٹ کا اس وقت ایڈریس بتا دیجیے تاکہ جو لوگ آپ سے رابطہ کرنا چاہیں وہ رابطہ کر سکیں, یا کوئی ٹیلی فون نمبر جو آپ اس وقت بتانا چاہیں.
جی میں بتا دیتی ہوں, www.psf.gov.pk.
اچھا, تو اس پر وہ رابطہ کریں تو اس وقت کوئی تازہ ترین کوئی ایسا پروجیکٹ
کانٹیکٹ ڈیٹیل ہے اس میں وہ تمام آفیسر جو ڈیلنگ آفیسرز ہیں ان کی ڈیٹیل اور کانٹیکٹ ڈیٹیلز بھی اویلیبل ہیں.
اچھا, تو اگر آپ یہ بتانا چاہیں گی کہ کوئی تازہ ترین ایسا پروجیکٹ جس پر ہمارے جو طالب علم پروگرام سن رہے ہیں ان کے لیے کوئی خاص پروجیکٹ جس کی تفصیلات ہم بعد میں ڈسکس کریں گے, اس کا ذکر کر دیجیے.
جی, ابھی ریسنٹلی ہم نے اناؤنس کیا ہے ایس ٹی ایف ایس سائنس ٹیلنٹ فارمنگ جو پروجیکٹ ہے اس کا ففتھ بیچ, اور اس کے لیے آج کل اپلیکیشن موصول ہو رہی ہیں اور ان شاء اللہ جلد ہی اس کے لیے سلیکشن پروسیس اسٹارٹ ہو جائے گا.
اچھا, تو پاکستان کی جو خواتین سائنسدان ہیں ان کے لیے خاص پروجیکٹس ہیں اس وقت جو سائنس فاؤنڈیشن کے تحت حکومت کے جو چل رہے ہیں اس وقت؟
ایکچولی ہم جینڈر وائز نہیں ہیں, ہم اس چیز پہ بہت زیادہ فوکس کرتے ہیں کہ سائنسدان چاہے خواتین ہوں یا مرد ہوں ان کو اکول اپرچونیٹیز دیتے ہیں, وہ ان پروجیکٹ سے فائدہ اٹھا سکتے ہیں چاہے وہ میل ہیں یا فیمیل ہیں. اس کے علاوہ ہمارا ایک ریسنٹلی پروجیکٹ اپروو ہوا ہے جو سینئر سائنٹسٹ کے لیے جس میں وہ ریسرچ فنڈنگ حاصل کر سکتے ہیں, کمپیٹیٹیو ریسرچ پروجیکٹ, اور اس میں گورنمنٹ آف پاکستان نے ہمیں 2 بلین روپیز دیے ہیں تاکہ ہم سائنسدانوں کو ڈفرینٹ فیلڈس میں جو سائنسدان کام کریں چاہے وہ میل ہیں یا فیمیل, وہ ایگریکلچر سائنس سے متعلق ہیں, لائف اسٹاک پہ ہیں, واٹر اینڈ سوائل انجینئرنگ, مینوفیکچرنگ, میٹلرجی, انرجی, ہیلتھ سائنسز, بایو کیمسٹری, بایو ٹیکنالوجی, ارتھ سائنسز, اسپیس سائنس, انفارمیشن ٹیکنالوجی, کسی بھی وہ فیلڈ کے ساتھ ایسوسیٹڈ ہیں تو وہ اپلائی کر سکتے ہیں.
اچھا, تو فیس بک پر ہمارے ایک جب ہم نے آپ کا پرومو پوسٹ کیا تو ایک سوال پوسٹ کیا تھا ملکہ رانی نے جو کہ اسسٹنٹ پروفیسر ہیں ویمن یونیورسٹی ملتان کی, انہوں نے کہا کہ انہوں نے اپنے ایک سائنس انٹرنیشنل سائنس کانفرنس کو کرانے والی ان کی یونیورسٹی اور انہوں نے ایک گرانٹ کے لیے اپلائی کیا تھا لیکن ان کو ابھی تک اس گرانٹ کا جواب نہیں ملا, کچھ آپ اس وقت کا جواب دینا چاہیں گی؟
جی میں, ہاں جی جی بالکل میں اس کا جواب دینا چاہوں گی, کیونکہ پاکستان سائنس فاؤنڈیشن کو جو گرانٹ گورنمنٹ آف پاکستان اوارڈ کرتی ہے وہ کوارٹرلی بیسس پہ ہوتی ہے, اور جب یہ لوگ اپلائی کرتے ہیں تو ود ان اے منتھ اپلائی کرتے ہیں, ایک ایڈوانس میں اپلائی نہیں کرتے کچھ لوگ. ان لوگوں کو چاہیے جب وہ کانفرنس کروا رہے ہوں تو ایٹ لیسٹ 2 اور 3 منتھس بفور, کیونکہ پرپوزل تو بن ہی چکا ہوتا ہے تو اس کے ساتھ فوراً کیا کریں تاکہ, کیونکہ اس کی پھر میٹنگ کوارٹرلی بیسس پہ ہوتی ہے.
انہوں نے کہا کہ انہوں نے ایک مہینہ پہلے, کافی پہلے انہوں نے اپلائی کر دیا تھا اور کانفرنس میں بہت کم دن رہ گئے تو اس لیے ان کی خواہش تھی کہ ذرا جلدی فنڈ ریلیز ہو جائیں, تو ان کی کانفرنس انٹرنیشنل کانفرنس کروا رہی ہیں.
میری ان سے ریکویسٹ ہے کہ وہ ڈاکٹر ثاقب ناصر سے کانٹیکٹ کریں, ڈاکٹر ثاقب ڈیلنگ آفیسر ہیں, وہ ان کو اس کا اسٹیٹس اپ ڈیٹ کر دیں گے.
بہت شکریہ, بہت شکریہ ریحانہ بتول صاحب. اور ہمارے ساتھ موجود ہیں, ہمارے ساتھ ہمارے پروڈیوسر بتا رہے ہیں کہ ڈاکٹر پروفیسر عذرا یاسمین صاحب ہمارے ساتھ موجود ہیں اور ان سے ہم پوچھتے ہیں, فاطمہ جناح ویمن یونیورسٹی رولپنڈی کی ڈین ہے فیکلٹی آف سائنسز کی, کہ یہ بتائیں کہ سائنس کے شعبے کے جو طالبات ہیں اور جو نئی سائنسدان خواتین ہیں ان کو عملی زندگی میں قدم رکھتے ہوئے کن مسائل سے گزرنا پڑ رہا ہے اس وقت؟ جی ڈاکٹر عذرا یاسمین صاحب.
جی جی, بہت اچھا اور پرٹیننٹ سوال ہے. جو ہماری ینگ سائنٹسٹ ہیں یا جو جب عملی زندگی میں آتی ہیں تو سب سے پہلے ان کے جو مسئلہ ہوتا ہے وہ سپورٹ سسٹم کا ہوتا ہے. خاندان سے اگر ان کو سپورٹ مل بھی جاتی ہے تو سب سے بڑا مسئلہ یہ ہوتا ہے کہ چونکہ نیٹ ورکنگ نہیں ہوتی ہے جس کی وجہ سے ان کو جو ایکول اپرچونیٹی نہیں مل پاتی ہے جو وہ چاہ رہی ہوتی ہیں کہ جس طرح سے جو حضرات کو ملتی ہے جو ان کے ٹاؤن کے پارٹس ہوتے ہیں اس طرح سے ان کو بھی ملے. پھر اس کے علاوہ اس میں جو سچویشن ہوتی ہے وہ تھوڑی سی ان کی خود اپنی بھی بات ہوتی ہے اور اس میں یہ سلسلہ ہوتا ہے بیسیکلی کہ تھوڑی کچھ جو کمیونیکیشن اسکلس ہیں یا رائٹنگ اسکلز ہوتی ہیں ان کا پرابلم جو ہوتا ہے وہ ہوتا ہے, یا پھر یہ ہے کہ جو ان کی اپنے اندر تھوڑا سا اسٹریس کو ٹالریٹ نہیں کر پاتی ہیں, تو اس طرح کے جو ایشوز ہیں وہ تھوڑا سے ان کے لیے مشکل کا باعث بن جاتے ہیں. لیکن سب سے بڑا ایشو ان کا یہی ہوتا ہے کہ مینٹورنگ نہیں ہے, جو ان کی پیئر سپورٹ ہے وہ ان کو نہیں مل پاتی ہے, تو جس کی وجہ سے کافی سارے جو خواتین ہیں وہ تھوڑا سا شروع میں ہی ڈپریس ہو جاتی ہیں کیونکہ وہ اتنا ریزیلینٹ نہیں ہوتی ہیں, ٹیم ورکنگ ان کی تھوڑی سی مشکل میں آ جاتی ہے. یہ میں آپ کو بتا دوں کہ ہماری جو خواتین ہیں وہ بہت کانفیڈنٹ ہوتی ہیں, لیکن اس کانفیڈنس کا ایک پازیٹیو ایٹیٹیوڈ کے ساتھ اظہار بہت ضروری ہوتا ہے, تو اس چیز کو جو ہے وہ ایک ٹیم ورکنگ جب وہ کرتے ہیں تو بہت اچھا جو ہے وہ ایک امپیکٹ آتا ہے اور وہ اپنا چانس جو ہے وہ اچھا لے سکتی ہیں. تو اس لیے میں تو ان سے یہی کہوں گی کہ جی اپنی اس طرح کی جتنی بھی انسیکیورٹیز ہیں ان کو صحیح سے رکھیں, ہیلپ لیں اپنے سینئر سے, और अपना आई मीन उनको जो इक्वालिटी के लिए फाइट करनी पड़ती है ना, ये बहुत बड़ा एक चैलेंज है. और ये तो बात मैं आपको बता दूं कि ये तो सीनियर लेवल पर पोजीशन पर पहुंचने के बाद भी दे ऑलवेज ट्राई फॉर आई मीन जो पावर पोजीशन होती है उसके लिए उनको बहुत कोशिश करनी पड़ती है. और बहुत सारी उनकी जो अपॉर्चुनिटीज होती हैं जो उनके मेल काउंटर पार्ट को मिल रही होती हैं उनकी नेटवर्किंग की वजह से वो नहीं मिल पाती है. अभी ये रिहाना साहब बात कर रही थी ग्रांट्स के बारे में, और मैं आपको ये बता दूं कि बहुत सारी हमारी जो ग्रांट्स हैं वो मेल्स को मिलती हैं लेकिन जो फीमेल्स हैं उनको नहीं मिल पाती ना, इसी वजह से कि उनके जो अपनी नेटवर्किंग है फील्ड में वो नहीं होती है. तो ये वो चैलेंजेस हैं जो कि ये फील करती फेस करती हैं करियर के शुरू में स्पेशली, और उसके बाद उस वक्त जबकि उन्होंने किसी पावर पोजिशन पर पहुँचना होता है.
बेहद शुक्रिया, बेहद शुक्रिया आपका डॉक्टर प्रोफेसर अज़रा यास्मीन साहबा. और हम रियाना बतूल साहबा से पूछेंगे, अभी उन्होंने कहा है कि हम तो कोई जेंडर का सवाल ही रखते, बड़े मसावात का सलूक करते हैं, तो इनसे प्रोग्राम के बाद
नहीं करते हैं. लेकिन एक्चुअली ऐसा होता है कि जो आपके पास रिव्यूअर्स है ना, मैं बताती हूँ कि मैं भी जाती हूँ रिव्यू करने के लिए, वहाँ पर 80% जो है वो मेल्स होते हैं, 20% जो है वो फीमेल्स होती है. बाज़ात इस तरह से भी ग्रुप्स बनते हैं कि 14-14 मेल्स बैठे होते हैं और मैं अकेली खातून होती हूँ वहाँ पर.
ठीक,
तो जिसकी वजह से आप देखें कि ये बायसनेस नहीं करते हैं क्योंकि इन्होंने तो रिव्यू नहीं करना.
ठीक, तो ये वो मसाइल है,
एक ग्रुप बना हुआ होता है तो उसमें आपने ये सिचुएशन ऑटोमेटिकली,
तो ये वो मसला जिसके हल पर हम गौर करेंगे. इस वक्त हमारा फेसबुक जो लाइव जा रहा है उसे हम अपने सुनने वालों से इजाज़त चाहेंगे, लेकिन हम अल्लामा एजाज साहब और अहमद मीर साहब, ताहिर अली साहब और हबीब काशिफ साहब का और बहुत से दूसरे जो इस वक्त हमारे साथ फेसबुक पर मौजूद हैं उनका शुक्रिया अदा करते हैं कि आपने हमारे साथ फेसबुक लाइव में हमारे प्रोग्राम को सुना. और उनसे इजाज़त लेकर हम अपने बाकी सुनने वालों से जो रेडियो पर और इंटरनेट पर हमें सुन रहे हैं, हमारी ऑडियो सुन रहे हैं, उनसे गुजारिश करेंगे कि हमारे साथ रहिए. हम फेसबुक के सुनने वालों से को खुदा हाफिज़ कहते हैं और एक छोटा सा ब्रेक लेते हैं, और ब्रेक के बाद हम आज का प्रोग्राम नए सिरे से दोबारा शुरू करेंगे.
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल. आज हम गुफ्तगू कर रहे हैं कुछ अच्छी खबरों के साथ पाकिस्तान के उन साइंस के तालिब इल्मों की जो स्कूलों में, कॉलेजों में, यूनिवर्सिटियों में तालीम हासिल कर रहे हैं साइंस की, और उनके मसाइल का भी जिक्र किया और आइंदा भी करेंगे, और इसके साथ साथ उनको जो मौाक हासिल हैं उस पर भी हम बात करेंगे. हमारे साथ अरिहा मौजूद हैं. गुफ्तगू का एक सिलसिला एक बार फिर शुरू करते हैं वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल में. और हमारे साथ इस वक्त मौजूद हैं एक तो रिहाना बतूल साहबा हैं, पाकिस्तान साइंस फाउंडेशन की साइंस मैनेजर हैं. हमारे साथ वर्चुअल यूनिवर्सिटी पाकिस्तान लाहौर के रजिस्ट्रार और कायम मकाम डीन फैकल्टी ऑफ साइंसेज एंड मैनेजमेंट प्रोफेसर डॉक्टर मोहसिन जावेद मौजूद हैं. और हमारे साथ मौजूद हैं फातिमा जिन्ना विमेन यूनिवर्सिटी रावलपिंडी की डीन फैकल्टी ऑफ साइंसेज डॉक्टर प्रोफेसर अज़रा यास्मीन साहबा. और हमारे साथ मौजूद हैं हबीब यूनिवर्सिटी में कंप्यूटर साइंस के तालिबे इल्म अरहम इश्तियाक और जो एक एंटरप्रेन्योर भी हैं. और हम अब और रिहाना बतूल हमारे साथ मौजूद है, लेकिन हमारे साथ यंग साइंटिस्ट एकेडमी के आफ्ताब अहमद साहब अभी तक मौजूद नहीं है. हम उनसे रابطے की कोशिश कर रहे हैं, तो जो ही उनसे रابطہ हुआ तो हम उनकी गुफ्तगू भी आपको सुनवाएंगे. तो एक दफ़ा फिर हम अब चलते हैं प्रोफेसर मोहसिन डॉक्टर मोहसिन जावेद साहब की तरफ. जी डॉक्टर मोहसिन जावेद साहब, कुछ बताइए हमारे सुनने वालों को कि ये वर्चुअल यूनिवर्सिटीज़ जो हैं ये हैं क्या, और ये जो वर्चुअल यूनिवर्सिटीज़ हैं वो साइंस के शोबे के जो तालिबे इल्म हैं उनके लिए क्या ऐसा कर रही हैं जो उनको आगे चलकर बहुत फ़ायदा हो सकता है किसी भी अंदाज में?
थैंक यू वेरी मच अगेन. वर्चुअल यूनिवर्सिटी ऑफ पाकिस्तान जो है ये 2002 में इसका आगाज हुआ था. एक्चुअली हायर एजुकेशन कमीशन जो है, या ये कहने के पाकिस्तान के अंदर आज भी, जबकि पाकिस्तान के अंदर जो तो टोटल यूनिवर्सिटीज हैं उनकी तादाद तकरीबन 206 के लगभग है, जिसमें पब्लिक सेक्टर यूनिवर्सिटीज भी हैं और प्राइवेट सेक्टर यूनिवर्सिटीज भी. और इस वक्त पाकिस्तान के अंदर जो 12 साल एजुकेशन मुकम्मल करने के बाद जो हायर एजुकेशन की एक्सेस है वो अभी तक 8% है. लेकिन ये है कि पाकिस्तानी गवर्नमेंट का ये विजन है कि इसको 2025 तक हमने 15% तक लेकर जाना है. इन 2002 के अंदर ये महसूस किया गया कि जिस तरह ICT टेक्नोलॉजी जो है ये इन आगे बढ़ रही है, तो ऐसी एक यूनिवर्सिटी होनी चाहिए जो इन मॉडर्न टेक्नोलॉजी को इस्तेमाल करते हुए बच्चों को तालीम दे सके, जिसमें मैसिव जो पॉपुलेशन है उस तक हम हायर एजुकेशन को लेकर जाए। तो 2002 में हायर एजुकेशन के तावन से ये यूनिवर्सिटी जो है ये बनी, और इसके जो फाउंडर रेक्टर थे डॉक्टर नवीद मलक, उनकी बहुत कावश है। तो 2002 से लेकर आज 2020 तक अल्हम्दुलिल्लाह इस यूनिवर्सिटी की जो फुटप्रिंट है, इस वक्त पाकिस्तान के तकरीबन 120 शहरों से ज्यादा तकरीबन 200 के लगभग इसके स्टूडेंट स्पोर्ट सेंटर मौजूद हैं मुख्तलिफ शहरों में। और इस वक्त वर्चुअल यूनिवर्सिटी ऑफ पाकिस्तान जो है वो 5 फैकल्टी के ऊपर मुश्तमिल है, जिसमें फैकल्टी ऑफ आर्ट्स है, फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी, फैकल्टी ऑफ कंप्यूटर साइंस एंड इंफॉर्मेशन टेक्नोलॉजी है, इसमें फैकल्टी ऑफ एजुकेशन, फैकल्टी ऑफ मैनेजमेंट है। यानी वर्चुअल यूनिवर्सिटी इस वक्त 5 मुख्तलिफ फैकल्टीज के साथ चल रही है, और इसमें साइंस एंड टेक्नोलॉजी भी है, जिसमें मॉडर्न ICT बेस्ड डिस्टेंस एजुकेशन है। और इस वक्त पाकिस्तान के अंदर ये अगर एनरोलमेंट के हिसाब से देखा जाए तो बड़ी यूनिवर्सिटी में इसका शुमार है। इस वक्त हमारी करंट जो एनरोलमेंट है वो तकरीबन 74,000 स्टूडेंट्स है, जो इस वक्त वर्चुअल यूनिवर्सिटी के साथ एनरोल्ड है इन डिफरेंट टर्शियरी एजुकेशन डिग्री प्रोग्राम्स के अंदर। अच्छा। इसके साथ साथ वर्चुअल यूनिवर्सिटी जो है इसने जो मॉडर्न एक्सपेरिमेंट किया है कि जितनी भी साइंसेज हैं जिसमें लैब का कॉन्सेप्ट है, वेट लैब का कॉन्सेप्ट है, उसमें हम मॉडर्न अप्रोच के साथ गए हैं कि बच्चों को उनके डोर स्टेप के ऊपर क्वालिटी एजुकेशन, इवन जो लेबोरेटरीज हैं वो भी हमने लैब ऑल बीन यानी मोबाइल लैब्स हमने बनाई हैं, जिस प्रोजेक्ट को दूसरी यूनिवर्सिटियों में भी बहुत सारा। इसके साथ साथ वर्चुअल यूनिवर्सिटी का एक और प्रोजेक्ट भी है जिसमें हम स्मार्ट लैब कॉन्सेप्ट लेकर गए हैं ताकि मैक्सिमम लेबोरेटरी के इक्विपमेंट को यूटिलाइज किया जाए। जहाँ तक बड़ी अचीवमेंट का ताल्लुक है कि अभी 2 साल पहले वर्चुअल यूनिवर्सिटी ऑफ पाकिस्तान ने मिनिस्ट्री ऑफ इंफॉर्मेशन टेक्नोलॉजी का एक अदारा है इग्नाइट, जिसमें ओपन बेड के तौर पर इन्होंने एक digiskill.pk जो प्रोजेक्ट था, जिसमें 1 मिलियन पीपल तक हमने 10 डिफरेंट स्किल ओरिएंटेड प्रोग्राम को इंट्रोड्यूस करवाना था, ताकि पाकिस्तान जो इस वक्त फ्री लांसिंग में 4th पोजीशन पर है पहली पोजीशन पर आ सके। और अल्हम्दुलिल्लाह अभी 3 साल का अरसा पूरा नहीं हुआ, लेकिन हमने वो जो टारगेट था 1 मिलियन पीपल का वो इस एनरोलमेंट में पूरा कर लिया है। ये वर्चुअल यूनिवर्सिटी की बहुत बड़ा माइलस्टोन है। इसके साथ साथ वर्चुअल यूनिवर्सिटी इस वक्त जिसे हम आज कहते हैं कि अपने तालिब इल्मों को रोजगार के मौके कैसे दिए जा सके, तो इस वक्त वर्चुअल यूनिवर्सिटी का जो स्टूडेंट स्टार्टअप बिजनेस है उसमें 2.5 लाख तक का प्रोजेक्ट हम देते हैं बच्चों को, जिसमें बच्चे अपने नए आइडियाज लेकर आते हैं और उनको हम चाहते हैं कि वो जिसे कहते हैं ना कि बी योर ओन बॉस, यानी बच्चे जो है वो, क्योंकि पाकिस्तान के अंदर ज्यादातर जो ट्रेंड है बच्चों का वो पढ़ने के बाद यही होता है कि हम कोई गवर्नमेंट की जॉब तलाश कर सके। वर्चुअल यूनिवर्सिटी ये कोशिश कर रही है कि अपने बच्चों के अंदर ये कल्चर डेवलप करे कि उनको कहीं मुलाजमत ना ढूंढनी पड़े, वो मुलाजमत के मौके पैदा करें, ताकि एक ऐसा स्टार्टअप शुरू करें ताकि वो दूसरों के लिए मुलाजमत के मौके पैदा करें। तो वर्चुअल यूनिवर्सिटी जिसे हम कहते हैं ना, गवर्नमेंट का जो पाकिस्तान का विजन है कि हमने 15% तक अपनी हायर एजुकेशन एक्सेस लेकर जानी है, तो वो उसी वक्त ही मुमकिन है जब हम मॉडर्न ICT बेस्ड टेक्नोलॉजी को लेकर चले।
ठीक, बेहद शुक्रिया प्रोफेसर डॉक्टर मोहसिन जावेद साहब। अब हमारे साथ एक पंजाब यूनिवर्सिटी ऑफ पंजाब की MPhil की तालिबा हैं अरिहा शाही, टेलीफोन पर उनसे पूछते हैं कि इस वक्त जो ख्वातीन खासतौर पर यूनिवर्सिटियों में साइंस के शोबों में मौजूद हैं उनको तालीम के दौरान क्या ऐसे मसाइल पेश आ रहे हैं जो वो ये प्रेडिक्ट कर सकती हैं कि आइंदा जाकर भी उनकी ज़िंदगी में कोई अच्छा अमल दखल नहीं छोड़ेंगे। तो अरिहा शाही साहिबा बात कीजिए।
जी उसमें सबसे बड़ी जो इसमें यहाँ पे सबसे पहले क्लियर करना चाहूंगी कि अगर साइंस में जो इश्यूज की बात है ना, तो ये कुछ कॉमन इश्यूज हैं जो फीमेल के साथ साथ बहुत से मेल वर्ग को भी फेस करना पड़ रहा होता है, क्योंकि ये जनरली एक एजुकेशन सिस्टम का इशू है जिसकी वजह से जो है दोनों ही इक्वल इसको फेस कर रहे हैं।
अब उसमें फीमेल का मोस्टली इशू ये आ जाता है कि उनको समटाइम्स ये होता है कि मोस्टली उसको फीस को परज्यूम नहीं कर पा रही होती, तो मतलब ज्यादा हायर एजुकेशन के इस लेवल तक नहीं जा पा रही होती, इसके इशू होता है. लेकिन मेन एक जो मतलब इशूज है मैं हाईलाइट कर देती हूँ कि कुछ एक पॉइंट्स हैं जो मेन इसको रिसर्च पे कर लें या पी एच डी कर लें. सबसे पहले तो जो टीचर्स की जो अप्रोच है ना वो बहुत ज्यादा प्रैक्टिकल नहीं होती मतलब साइंस को लेकर. जैसे स्टूडेंट्स हैं हमारे शुरू से स्कूल में कॉलेज में उनको इस तरह ये नहीं सिखाया जाता कि उनको पर्सनल कोई कॉन्सेप्ट है साइंटिफिक या कोई थ्योरी है कोई लॉ है. जब उनको समझाया जाता है तो उनको इस तरह से नहीं समझाया जाता कि इसकी कोई प्रैक्टिकल जो है इसकी कोई एप्लीकेशन भी है या प्रैक्टिकल इसका आप कर सकते हैं इस तरह से कुछ है. उनको सिर्फ इस तरह से समझाया जाता है कि ठीक है ये एक टॉपिक है इसको आप याद कर लें और ये पेपर है आप नहीं करना है. जब स्कूल से इस तरह से शुरुआत होती है तो फिर बीस या अस्सी बंदे भी यूनिवर्सिटी तक आते हैं तो इनको जब तक उनकी रिसर्च स्टार्ट ही ना हो जाती है उनको ये नहीं पता होता कि उन्होंने अपने एक्सपेरिमेंट्स किस तरह से करने हैं. मतलब सात सेमेस्टर भी हो जाते हैं फिर बी एस में और स्टूडेंट्स को यही नहीं पता होता कि जो वो पढ़ रहे हैं उसका प्रैक्टिकल मतलब किस तरह से है किस तरह से वो परफॉर्म करेंगे. एक्सपेरिमेंट अगर है तो किस तरह से होने चाहिए
ठीक.
मतलब अगर कोई एक एलिमेंट है वो उनको याद तो वो कर रहे हैं कि अच्छा ये इस किस्म का एलिमेंट है ये इसकी प्रॉपर्टीज है. लेकिन अगर आप उसको प्रैक्टिकल लाइफ में अगर उसे पूछे कि अच्छा ये अपने इर्द गिर्द की चीजों में भी अगर देखे तो उनको कुछ बता सके कि ऐसा क्या है इसका क्या यूज है तो उनको ये समझ नहीं आएगी. जो आपको
तो आप समझती हैं कि जो
बड़ा जो है ये
आप समझती हैं कि ये सिस्टम जो है एजुकेशन का जो सिस्टम है खासतौर पर साइंस के तालिब इलमों के लिए वो ऐसा नहीं है और ना ही आप समझती हैं कि उनको वो एक्सपोजर है जो कि उन्हें मिलना चाहिए ताकि जब अमली ज़िंदगी में कदम रखें तो उन्हें इतने ज़्यादा मसाइल पेश ना आए जैसे कि इस वक्त पेश आ रहे हैं. बेहद शुक्रिया रिया शाही, आपने बड़ी तफसील से बताया कि स्टूडेंट्स को इस वक्त जो साइंस के स्टूडेंट्स हैं उनको खासतौर पर ख़वातीन स्टूडेंट्स उनको क्या मसाइल पेश आ रहे हैं. हमारे साथ नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट पाकिस्तान के सदर आफ्ताब अहमद मौजूद हैं. उनको खुश आमदीद कहते हुए प्रोग्राम में उनसे गुफ्तगू करते हैं. जी आफ्ताब अहमद साहब, बड़ी देर के बाद आपसे रابطہ हो सका. आप बताइए कि नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट जो है वो किस तरह नौजवान साइंसदानों की मदद कर रही है और क्या वो स्कूलों कॉलेजों और यूनिवर्सिटियों के तालिब इलमों की भी मदद कर रही है जो साइंस के शोबे में पढ़ रहे हैं इस वक्त तालीम हासिल कर रहे हैं. जी आफ्ताब अहमद साहब, डॉक्टर आफ्ताब,
आपका बहुत शुक्रिया आपने मुझे इन्वाइट किया इस प्रोग्राम में. बिल्कुल, नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट जब हमने शुरू की थी, मैं पहले ये बताता चलूँ कि ये एशिया की पहली नेशनल यंग अकेडमी है. इस वक्त दुनिया भर में तकरीबन 40 से ज़्यादा कंट्रीज में जो है वो नेशनल यंग अकेडमी जो है वो बन चुकी हैं, लेकिन एशिया में हमने पाकिस्तान में सबसे पहला इसका स्टार्ट हुआ 2009 में. हमने नेशनल अकेडमी यंग साइंटिस्ट शुरू की और इसका बेसिक जो था पर्पज़ वो ये था कि हम कैसे पाकिस्तान में साइंस एंड टेक्नोलॉजी की प्रमोशन कर सकते हैं. तो हमने जब ये शुरुआत इसकी की तो हमारा फोकस यही था कि हमें बहुत बेसिक लेवल से ही शुरू करना है. हमें स्कूल पे भी फोकस करना है, कॉलेज पे और यूनिवर्सिटीज पे फोकस करते हुए पाकिस्तान में साइंस एंड टेक्नोलॉजी प्रमोट करनी है. तो हमने बहुत शुरू से ही स्कूल के लिए एक प्रोग्राम शुरू किया था साइंस फॉर यूथ, जिसमें हम अपने मेम्बर से रिक्वेस्ट करते हैं कि वो अपने जो लोकल एरिया के स्कूल्स हों कॉलेज हों वहाँ पे जाएं और मुख्तलिफ साइंटिफिक एक्टिविटीज में पार्टिसिपेट करें, जैसे लेक्चर्स दें, डेमोंस्ट्रेशन दें, मीट द साइंटिस्ट सॉर्ट ऑफ जो प्रोग्राम्स होते हैं वो उनको ऑर्गेनाइज करें. तो हमने स्कूल्स में प्रोग्राम शुरू किए, कॉलेज में हम प्रोग्राम कर रहे हैं ताकि वहाँ पे साइंस एंड टेक्नोलॉजी की प्रमोशन हो सके, और यूनिवर्सिटीज में खास तौर पर हमने जो है वो प्रोग्राम किए. हमारे बहुत सारे मेंबर्स ऐसे हैं जो 12 कंट्रीज में काम कर रहे होते हैं, तो जब वो पाकिस्तान वापस आते हैं हम उनके लेक्चर्स अरेंज करते हैं ताकि वो लेटेस्ट टेक्नोलॉजीज के बारे में जान सकें. और इसके अलावा एक लिंकेज और एक कोलैबोरेशन जो है वो डेवलप हो सके पाकिस्तान की यूनिवर्सिटीज और रिसर्च इंस्टीट्यूट की 12 कंट्रीज के जो रिसर्च इंस्टीट्यूट हैं उनके साथ. तो एक तो ये हमारा प्रोग्राम था. दूसरा, हमने जो हमारे एक्सपर्ट्स थे पाकिस्तान में और पाकिस्तान से बाहर उनको बुलाया और मुख्तलिफ जो पॉइंट्स लैग करते थे पाकिस्तान में, जैसे एक प्रोग्राम हमने शुरू किया बायोसिफ के बायो सिक्योरिटी का, तो उस तरह की तालीम पाकिस्तान में उतना ज़्यादा फोकस नहीं था. तो हमने तकरीबन पिछले 4 सालों में 150 से ज़्यादा वर्कशॉप पूरे पाकिस्तान में गिलगित से लेकर कराची तक की ताकि हम अपनी यूनिवर्सिटीज में जो रिसर्चर्स हैं उनको बता सकें कि लैब में किस तरह से काम करना है, गुड लेबोरेटरी प्रैक्टिसेस क्या होती हैं. इस तरह से हमने मुख्तलिफ एरियाज को, ये एक एग्जांपल है, तो यूनिवर्सिटीज में हमने मुख्तलिफ एरियाज को फोकस करते हुए साइंस एंड टेक्नोलॉजी की प्रमोशन के लिए काम किया और बहुत एक्टिवली हमने काम किया. उसमें हमने पाकिस्तान के जो साइंस के इदारे थे उनके साथ, जैसे पाकिस्तान साइंस फाउंडेशन है, PCST है, हायर एजुकेशन कमीशन है इन सब इंस्टीट्यूट के साथ मिलकर, और इसके अलावा हमारी इंटरनेशनल काफ़ी सारी हमने कोलेबरेशन की, जैसे अमेरिका में अमेरिकन सोसाइटी फॉर माइक्रोबायोलॉजी है, अमेरिकन सोसाइटी फॉर सेल बायोलॉजी है, हेल्थ सिक्योरिटी पार्टनर्स है, इस तरह से बहुत सारी और ऑर्गेनाइजेशन से मिलकर भी हमने पाकिस्तान में साइंस एंड टेक्नोलॉजी के प्रमोशन के लिए बहुत सारी सीरीज ऑफ जो है वर्कशॉप और ट्रेनिंग जो है वो ऑर्गेनाइज की।
ठीक, तो बेहद शुक्रिया डॉक्टर आफताब अहमद साहब, आपसे हमारी गुफ्तगू जारी रहेगी। एक छोटे से ब्रेक का वक्त हो गया है, तो एक ब्रेक ले लेते हैं और उसके बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे, सुनना ना भूलिए चार्ट बस्टर्स।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल हम गुफ्तगू कर रहे हैं पाकिस्तान में तालिब इल्मों के लिए, जो ख़ासतौर पर साइंस के शोबे के तालिब इल्म हैं और जो नए साइंसदान हैं उनके लिए क्या मसाइल हैं और उनके मसाइल के साथ साथ उनको मौके क्या दरपेश हैं हासिल हैं। हमारे साथ इस वक्त मौजूद हैं, एक पैनल है पूरा जो इन्हीं शोबों से ताल्लुक़ रखता है। हमारे साथ हैं नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट पाकिस्तान के सदर आफ्ताब अहमद हैं, हमारे साथ फातिमा जिनाबी में यूनिवर्सिटी रावलपिंडी की डीन फैकल्टी ऑफ साइंसेज डॉक्टर प्रोफेसर अज़रा यास्मीन मौजूद हैं, हमारे साथ वर्चुअल यूनिवर्सिटी पाकिस्तान लाहौर के रजिस्ट्रार और कायम मकाम डीन फैकल्टी ऑफ साइंसेज एंड मैनेजमेंट प्रोफेसर डॉक्टर मोहसिन जावेद मौजूद हैं, और हमारे साथ मौजूद हैं पाकिस्तान साइंस फाउंडेशन की साइंस मैनेजर रेहाना बतूल साहिबा। तो रेहाना बतूल साहिबा, एक बार फिर आपको अपने प्रोग्राम में शामिल करते हैं, गुफ्तगू में शामिल करते हैं। हमारे आपने बताया बहुत सारे प्रोजेक्ट्स हैं, लेकिन फिर भी मसला वही है कि जो स्टूडेंट्स हैं खासतौर पर साइंस के, जो स्कूलों में, स्कूलों को तो छोड़ दीजिए, वो तो पढ़ ही रहे हैं अभी, और उनको जो मसाइल हैं वो तो दरपेश हैं ही हैं, लेकिन स्कॉलरशिप्स का खासतौर पर क्या स्पेसिफिक तरीका है, वो कैसे हासिल कर सकते हैं वो स्टूडेंट जो कि कॉलेजों और यूनिवर्सिटियों में पढ़ रहे हैं और वो चाहते हैं कि उनकी माली मदद हो ताकि वो अपनी तालीम जारी रख सकें, कुछ खास ऐसे प्रोजेक्ट, और वो किस तरीके से उनको हासिल कर सकते हैं।
जी, सबसे पहले तो मैं ये बताना चाहूंगी कि हमने स्कूलों के स्टूडेंट्स को भी अनअटेंडेड नहीं छोड़ा, क्योंकि जब तक साइंस एजुकेशन इम्प्रूव नहीं होगी उस वक्त तक हायर लेवल पे साइंस बेहतर नहीं हो सकती। हमने पूरे मुल्क में एक नेटवर्क बनाया है साइंस टैलेंट फॉर्मिंग लैब, जिसका मकसद ये है कि जिन स्कूल्स में लैब्स अवेलेबल नहीं है, उनकी प्रैक्टिकल अप्रोच नहीं है, सिर्फ उनको रॉट लर्निंग पे फोकस कर रहे हैं, उसको खत्म करके बच्चों में प्रैक्टिकल अप्रोच लाई जाए ताकि वो बेहतर तरीके से चीज़ों को अंडरस्टैंड करें और बेहतर तरीके से साइंस की एजुकेशन हासिल कर लें। और इसमें सिर्फ यही नहीं है कि हमने यानी ये प्रोग्राम सिर्फ लिमिटेड रखा है फेडरल कैपिटल तक, ऐसा नहीं है, फेडरल कैपिटल और प्रोविंशियल कैपिटल तक। इस प्रोग्राम को हमने हर प्रोविंस में 2 साइंस मोबाइल लैब दिए हैं जो कि कैटर करती हैं उन एरियाज को जहाँ पे साइंस लैब अवेलेबल नहीं है स्कूल्स में अंडर प्रिविलेज एरिया के स्टूडेंट्स के लिए, और उनकी एक्टिविटी पूरे पाकिस्तान में ऑल द ईयर एक्सेप्ट समर वेकेशन जारी रहती है।
ठीक, तो
और ये हम जो एजुकेशन डिपार्टमेंट्स हैं चाहे वो फेडरल का है या प्रोविंशियल है, उनके कोलैबोरेशन से हम ये एक्टिविटीज करते हैं ताकि मैक्सिमम स्कूल इससे बेनिफिट ले।
ठीक है, लेकिन वो
स्कॉलरशिप की स्कीम है,
जी
जो स्कॉलरशिप का प्रोग्राम है वो मैं आपके साथ शेयर करना चाहूंगी, क्योंकि उसमें हम बहुत लिमिटेड सीट्स हैं, 300 स्टूडेंट्स को एवरी ईयर हम उसमें लेते हैं, और इस साल हमारा वो 5वां बैच है, और 300 जो स्टूडेंट्स हैं उसमें वही कोटा सिस्टम अप्लाई करते हैं जो जॉब में है।
ठीक,
हर प्रोविंस को उसके कोटे के मुताबिक एंटरटेन किया जाता है।
अच्छा।
और उसमें जो टैलेंटेड स्टूडेंट है वो स्कॉलरशिप हासिल करने में जब कामयाब होते हैं तो उनको 10,000 पर मंथ स्कॉलरशिप मिलता है, अगर वो हॉस्टल में रह रहे हैं तो उनकी बोर्डिंग की फी भी हम देते हैं, ट्यूशन फी भी हम बेयर करते हैं, इसके अलावा उनको हमने लैपटॉप्स भी प्रोवाइड किए हैं, और जो बच्चे सेलेक्ट होते हैं और टॉप 25 जो स्टूडेंट होते हैं उनको हम इंटरनेशनल टूर्स पर भी लेके जाते हैं ताकि वो इंटरनेशनल लैब्स में होने वाले काम को भी देख सकें और अपनी रिसर्च को इम्प्रूव कर सकें, और इस तरह हमने उनके मेंटोर्स को सिलेक्ट किया है मुख्तलिफ यूनिवर्सिटी से, पाकिस्तान की वेल नोन यूनिवर्सिटी से, ताकि वो बच्चे उन जो मेंटोर्स होंगे उनके साथ एसोसिएट किए जाएंगे और उनको इसी लेवल पे रिसर्च माइंडेड बनाया जाएगा ताकि वो जब यूनिवर्सिटी लेवल तक पहुंचे और पीएचडी लेवल तक पहुंचे तो वो टेक्निकली साउंड हो और बेहतर साइंटिस्ट प्रूव हो।
ठीक जी, रहना बतुल साहबा।
इसके अलावा मैडम अजरा यासमीन साहबा की एक बात को मैं आगे बढ़ाना चाहती हूँ कि उन्होंने कहा कि खवातीन को अपॉर्चुनिटीज लैक करती हैं, लेकिन ऐसा नहीं है। वो उनका जो पॉइंट ऑफ व्यू है मैं उससे एग्री करती हूँ कि जो उन्होंने कहा कि मेल डोमिनेटेड, वो तो हम सोसाइटी तो चेंज नहीं कर सकते, लेकिन हम फाइट भी कर सकते हैं, कम्पीट भी कर सकते हैं। इसके लिए हमने प्रोजेक्ट फार्मूलेशन वर्कशॉप मुख्तलिफ यूनिवर्सिटीज में करवाई। अगर फातिमा जिन्ना वेमेन यूनिवर्सिटी में नहीं हुई तो वो अगर हम रिक्वेस्ट भेजेंगे तो हम उनके लिए भी ऑर्गेनाइज करेंगे ताकि उनको प्रोजेक्ट प्रपोजल राइटिंग अगर बेहतर हो जाएगी तो उनकी ग्रांट विन करने की और चांसेस ज्यादा हो जाएंगे। इसी तरह हमने यूरोपीय यूनियन के साथ मिलकर मुल्क के मुख्तलिफ हिस्सों में वुमेन इन साइंस प्रोग्राम अरेंज किए और उनके साथ हमने ग्रांट, जो यूरोपीय यूनियन ग्रांट अवार्ड करता है ईयू 2020 होराइजन प्रोग्राम में, उसके लिए भी हमने प्रोजेक्ट प्रपोजल के लिए प्रोजेक्ट प्रपोजल राइटिंग के लिए वर्कशॉप की। तो उससे भी बहुत सारी फीमेल ने फायदा भी उठाया और बहुत सारी फीमेल ऐसी भी हैं पाकिस्तान, क्योंकि पहले उसमें कहीं नजर नहीं आ रहा था और लास्ट ईयर 8-10 ग्रांट्स हमने विन किए हैं, जो इसी वजह से पॉसिबल हुआ कि पाकिस्तान साइंस फाउंडेशन ने साइंटिस्ट की, चाहे वो मेल है या फीमेल, उनकी कैपेसिटी बिल्डिंग के लिए ऐसी वर्कशॉप।
अच्छा रेहाना बतूल साहब, ये बताइए कि अब जो स्टूडेंट्स इस वक्त हमारा प्रोग्राम सुन रहे हैं या जो नए स्टार्टअप्स हैं हमारा प्रोग्राम सुन रहे हैं, अगर वो अपने कॉलेज या यूनिवर्सिटियों के थ्रू नहीं अप्लाई करना चाहते और डायरेक्टली आप लोगों से रब्ता करना चाहते हैं, तो कोई तरीका है कि वो आपसे बराह रास्त इन टच हो जाए इन ग्रांट्स के लिए?
जी बिल्कुल।
क्या तरीका क्या
जी? वो डायरेक्टली भी कर सकते हैं, लेकिन उसमें एक चीज जो इशू है ना कि स्टूडेंट डायरेक्टली आके इन्फॉर्मेशन ले सकते हैं, हेल्प ले सकते हैं, लेकिन क्योंकि ये गवर्नमेंट ऑर्गेनाइजेशन है और गवर्नमेंट ऑर्गेनाइजेशन क्योंकि जब फंड करती है तो उसको प्रोटेक्ट करने के लिए भी वो प्रोसीजर्स में रखती है चीजें, क्योंकि जब तक उनकी यूनिवर्सिटी उनको इंडोर्स नहीं करेगी या वो जिस कॉलेज से पढ़ रहे हैं वहां से इंडोर्समेंट जरूरी होती है प्रिंसिपल लेवल पे, वाइस चांसलर लेवल पे, क्योंकि जब वो ग्रांट अवार्ड की जाएगी वो थ्रू यूनिवर्सिटी ही की जाएगी।
ठीक, लेकिन जो स्टार्टअप्स हैं जो कि इंडिविजुअली कोई प्रोजेक्ट शुरू करना चाहते हैं, उनके लिए ग्रांट्स का कोई अलग से सिस्टम है?
वो इस तरह का था कि हम लोगों ने एक इनोवेशन समिट एवरी ईयर करवाते हैं डिफरेंट यूनिवर्सिटीज में, अब इंशाल्लाह अप्रैल में इस्लामाबाद में होगी और काजाज यूनिवर्सिटी में। तो उसमें ये कि हम ग्रांट्स ही बच्चों को दे देते हैं, बहुत बड़ी अमाउंट तो हम नहीं देते, यानी 1 लाख तक की वो ग्रांट्स होती है ताकि वो कम्पीट कर सके और अपने प्रोजेक्ट को बेहतर तरीके से हाईलाइट कर सके और वो अपना जो टैलेंट है वो इन इनोवेशन और इन्वेंशन समिट्स में हाईलाइट कर सके।
ठीक है,
और शोकेस करें अपनी।
तो और आपके साइंस फाउंडेशन के अलावा कौन कौन से ऐसे गवर्नमेंट के इदारे हैं या कुछ और ऐसे इदारे हैं जो कि स्टूडेंट्स के लिए स्कॉलरशिप्स का बंदोबस्त करते हैं? या अमेरिका में तो इंडिविजुअल्स भी वो एफिलिएट हो जाते हैं, किसी यूनिवर्सिटी में अपना नाम दे देते हैं और वो किसी एक स्टूडेंट को बना लेते हैं कि उसकी हेल्प करनी है तालीमी मैदान में, कुछ ऐसा सिस्टम भी आप डेवलप कर रहे हैं पाकिस्तान की यूनिवर्सिटी?
देखिए, स्कॉलरशिप जो ऑन मेरिट मिल रहे हैं वो तो एजुकेशन डिपार्टमेंट वाले भी दे रहे हैं, हायर एजुकेशन कमीशन भी कर रहा है इस सिलसिले में काम, इसके अलावा ICRTD फंड जो है वो लोग भी कर रहे हैं और मुख्तलिफ इदारे हैं, प्राइवेट सेक्टर में भी लोग टैलेंटेड स्टूडेंट्स को स्पॉन्सर करते हैं। अब यानी मतलब इस तरह की एक्टिविटीज बहुत सारे इदारे कर रहे हैं, लेकिन अभी मजीद लोगों, अगर जिस तरह इंडस्ट्रियलिस्ट हैं या इस तरह के लोग अगर वो इसमें इन्वॉल्व होंगे तो ये एक्टिविटी और बेहतर हो जाएगी और लोगों को चांसेस ज्यादा मिलेंगे, क्योंकि आपको पता है पाकिस्तान में गवर्नमेंट के पास तो लिमिटेड वसाइल हैं और उन वसाइल में रहते हुए जो इदारे कर सकते हैं वो तो मैक्सिमम कोशिश करते हैं कि इन स्टूडेंट्स के लिए, यंग साइंटिस्ट के लिए फैसिलिटीज प्रोवाइड की जाए।
ठीक है,
लेकिन अगर प्राइवेट सेक्टर भी इन्वॉल्व होगा तो इंशाल्लाह ये एक्टिविटी और बेहतर
और भी बढ़ जाएगी। और प्राइवेट सेक्टर्स में हम जैसे कि हम देख रहे हैं कि आफ्ताब, डॉक्टर आफ्ताब अहमद ने एक यंग साइंटिस्ट की एकेडमी ही बना डाली है। तो आफ्ताब साहब, आप कुछ आप बताइए कि किस तरह लोग जो हैं, जो साइंस के शोबे के जो स्टार्टअप्स हैं, उनको आप यानी इन तमाम को कोलैबोरेशन करने के लिए भी कुछ कर रहे हैं कि जो जहां से उनको ग्रांट मिलती है किस तरीके से मिलती है, उनको गाइड करने के लिए कुछ तो आपने बताया कि आप करते हैं, लेकिन इस वक्त जो हमारा प्रोग्राम सुन रहे हैं उनके लिए आप मशवरा दीजिए कि किस तरह वो आपसे रब्ता करें और कुछ अपने लिए कुछ रोजगार के मौके पैदा करने के लिए कोई कंपनी बनाएं, कोई स्टार्टअप शुरू करें। डॉक्टर आफ्ताब अहमद साहब,
ये सवाल है
जी, थैंक यू वेरी मच फॉर दिस क्वेश्चन. ये बड़ा इम्पोर्टेंट है क्योंकि किसी मुल्क की तरक्की के लिए जितने ज्यादा रिसर्चर्स जो है वो एंटरप्रेन्योरशिप की तरफ जाएंगे उतना ही उस मुल्क को फायदा होगा. जितनी भी आजकल तो बात ही जो है वो नॉलेज बेस्ड इकोनॉमी की होती है, जितने कंट्रीज जो है जिन्होंने नॉलेज पे काम किया है, दे आर द लीडिंग कंट्री. हम एग्जाम्पल ले सकते हैं यूएस है, जो है सिंगापुर है, साउथ कोरिया ने अभी रिसेंटली बड़ी डेवलपमेंट की है, तो वो सारी नॉलेज बेस्ड ही है. अब इसमें जो काम हो रहा है, इसमें हायर एजुकेशन कमीशन ने काफी अच्छा काम किया. जो रिसर्च यूनिवर्सिटीज में होती है उसकी ट्रांसलेशन के हवाले से, तो उन्होंने तकरीबन सभी यूनिवर्सिटीज में अब और एक बन चुके हैं ऑफिस ऑफ रिसर्च इनोवेशन एंड कमर्शलाइजेशन, जो कि सपोर्ट करता है जो है इस तरह के प्रोजेक्ट जो कि ट्रांसलेट हो सकते हैं. इसके अलावा वो कोलेबरेशन करवाते हैं यूनिवर्सिटीज की इंडस्ट्री के साथ. तो और एक जो है काफी अच्छा प्रोग्राम है हायर एजुकेशन कमीशन का. इसके अलावा उन्होंने यूनिवर्सिटीज में डिक बनाए हैं, बिजनेस इंक्यूबेशन सेंटर्स जो डिक हैं, वो आल्सो दे आर आल्सो हेल्पिंग द स्टूडेंट्स के वो अपने आइडियाज लेके जाएं. उनको वो ग्रांट्स भी देते हैं, उन्हें मेंटरशिप भी देते हैं ताकि वो अपने आइडियाज को ट्रांसलेट कर सकें. नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट हमने शुरू से ही जो है इस पर बड़ा फोकस किया है और हमने सीरीज ऑफ प्रोग्राम अरेंज किए हैं मुख्तलिफ यूनिवर्सिटीज में, जिसमें हमारे जो एक्सपर्ट्स होते हैं, मैं खुद भी मुख्तलिफ यूनिवर्सिटीज में जाता हूँ और प्रोजेक्ट राइटिंग और किस तरह से वो ग्रांट जो है वो विन कर सकते हैं उस पर हम लेक्चर देते हैं.
तो डॉक्टर आफ्ताब साहब इस वक्त आप तरीका बताइए, आपसे रब्ता कैसे करें, जो स्टूडेंट्स और जो साइंसदान आपको सुन रहे हैं, आप जो कुछ करते हैं वो उनको शायद मालूम नहीं है और आपने बता दिया कि आप कर रहे हैं, आपसे रब्ता कैसे होगा वो बताइए ताकि वो आपसे रब्ता करके अपना कुछ फायदा हासिल कर सकें आपके थ्रू.
जी जी बिल्कुल, हमारी वेबसाइट है नेशनल अकेडमी ऑफ यंग साइंटिस्ट, को गूगल में सर्च कर सकते हैं और हमारी वेबसाइट आ जाएगी. अदरवाइज मैं बता देता हूँ, nays.com.pk जो है वो नेव की वेबसाइट है, वहाँ से हमारी सारी डिटेल्स अवेलेबल हैं. तो हमसे रब्ता कर सकते हैं. अभी रिसेंटली जो है हम एक प्रोग्राम शुरू किया है, दैट इज रिसर्च एंड इनोवेशन क्लब. हम जितने प्रोफेशनल्स हैं पाकिस्तान में जो मुख्तलिफ इंस्टीट्यूट में बैठे हुए, उनको हमने एंगेज किया है तो इस क्लब का हिस्सा बने. हम इसमें फंड रेजिंग भी कर रहे हैं, उसमें हम इंडस्ट्री के साथ भी कोलैबोरेट कर रहे हैं. इसका मकसद ही ये होगा कि जितने यूनिवर्सिटीज में रिसर्चर्स काम कर रहे हैं, जो छोटे प्रोजेक्ट और छोटे आइडियाज से काम कर रहे हैं, उनको हम हेल्प करेंगे उनको ट्रांसलेट करने के लिए. इसके अलावा हमारा एक और प्रोग्राम हम बहुत जल्द शुरू करने जा रहे हैं, डेट इज इनोवेशन लैब. तो हम यूनिवर्सिटीज में मुख्तलिफ यूनिवर्सिटीज में ओपन सोर्स इनोवेशन लैब्स बनाएंगे, जिसमें रिसर्चर्स जो हैं अपने आइडियाज के साथ आ सकते हैं, उनके पास ओपन रिसोर्स होंगे, वो उन आइडियाज पे काम करें और उन्हें हम हेल्प करेंगे उन आइडियाज को ट्रांसलेट करने के हवाले से भी. तो ये हमारे मुख्तलिफ प्रोग्राम हम शेयर भी करते रहते हैं. हमारा फेसबुक पे जो पेज है नेशनल अकेडमी यंग साइंटिस्ट का बहुत एक्टिव है, तो वहाँ पे इनबॉक्स हमें कर सकते हैं, हमें ईमेल कर सकते हैं. हमारी वेबसाइट पे सारे जो ईमेल एड्रेसेज हैं वो मौजूद हैं और हमारी सारी कॉन्टैक्ट डिटेल्स हमारे फेसबुक पेज पे भी अवेलेबल है, वहाँ से हम रब्ता कर सकते हैं. और हमारा तो मकसद ये है कि जितने भी रिसर्चर्स कुछ करना चाहते हैं, अगर हम खुद उनको असिस्ट ना कर सकते तो हम रेलिवेंट जो बॉडीज होती हैं वो गवर्नमेंट की बॉडीज हों या हमारी इंडस्ट्री ऑन द अदर साइड है या हमारे जो गवर्नमेंट के दूसरे अदारे हैं जो कि उनको असिस्ट कर सकते हैं, हमारे अपने एक्सपर्ट जो मौजूद हैं हम उनको मैच कर देते हैं उनके साथ और वो उनको फिर गाइडेंस प्रोवाइड कर देते हैं.
अच्छा, तो डॉक्टर आफ्ताब साहब एक सवाल फेसबुक पर लियाकत अली ने पूछा है कि कंप्यूटर साइंस में रिसर्च का बेहतरीन शोभा कौन सा है, जल्दी से उनको जवाब दीजिए.
आजकल तो इतनी जो है वो एडवांसमेंट आ रही हैं, इसमें आजकल जो है वो इंटरनेट ऑफ थिंग्स पे लोग बात कर रहे हैं. आर्टिफिशियल इंटेलिजेंस इज एन एक्टिव एरिया जिससे बहुत ज्यादा जो कि फ्यूचर टेक्नोलॉजी स्पेस है. तो आई थिंक जो है आर्टिफिशियल इंटेलिजेंस इज एक एक्टिव एरिया जिसमें कंप्यूटर साइंसेज का बड़ा स्कोप है, जिससे बड़ा काम हो रहा है.
ठीक, तो वर्चुअल यूनिवर्सिटी पाकिस्तान लाहौर के रजिस्ट्रार हमारे साथ मौजूद हैं, कायम मकाम डीन फैकल्टी ऑफ साइंसेज एंड मैनेजमेंट प्रोफेसर डॉक्टर मोहसिन जावेद साहब. डॉक्टर मोहसिन साहब बताइए, फेसबुक पर ईमान शहबाज ने पूछा है कि केमिस्ट्री में एमफिल करके अगर टीच ना करना चाहें तो रिसर्च में उसका क्या कैरियर हो सकता है. डॉक्टर मोहसिन जावेद साहब हमारे साथ हैं. जी,
बहुत अच्छा सवाल है. पहली बात तो यह है कि जैसे कुछ ऐसी साइंसेज हैं जिससे मेरा ख्याल के मुताबिक, बिकॉज आई हैव अ वास्ट एक्सपीरियंस इन दिस फील्ड, क्योंकि मेरा अपना ताल्लुक ही बायोटेक्नोलॉजी फील्ड से है. इस वक्त हमारे पास डॉक्टर दारा साहबा भी हैं जिनके साथ मैंने काम किया हुआ है, और इस वक्त जो डॉक्टर रिहाना बतूल साहबा हैं, इनकी एक बात को मैं आगे पहले बताऊंगा कि पाकिस्तान साइंस फाउंडेशन बाकायदा यूनिवर्सिटी के अंदर टीचर्स को खासतौर पर फैकल्टी मेंबर को ट्रेनिंग करने में कि प्रोजेक्ट कैसे लिखना है,
और उसको कैसे कामयाब बनाना है ये सारे तरीके वो बता रहे हैं। और ये इनका बहुत अच्छा प्रोजेक्ट है और जिनके ऊपर मैं अप्रिशिएट करता हूँ पाकिस्तान साइंस फाउंडेशन को। जहाँ तक आपके सवाल का ताल्लुक है कि वो बच्चा जो एमफिल केमिस्ट्री करने के बाद मुलाजमत नहीं करना चाहता तो वो क्या करे,
रिसर्च में उसका क्या कैरियर, रिसर्च में उसका कैरियर क्या हो सकता है। मेन
देखिए दो चीजें, मैं थोड़ा सा अपने सुनने वालों के लिए ये कहना चाहूंगा कि देखो रिसर्च होती क्या है। बेसिकली रिसर्च होती है किसी भी प्रॉब्लम की सॉल्व करने के लिए। तो केमिस्ट्री के अंदर पाकिस्तान के अंदर बहुत बड़ी इंडस्ट्री मौजूद है जिसके अंदर बहुत सारे मसाइल हैं। अभी तक ये देखा जा रहा है पाकिस्तानी यूनिवर्सिटीज के अंदर जितने भी फैकल्टी मेंबर्स हैं या जो भी लोग हैं वो ज्यादातर फंडिंग के लिए गवर्नमेंट एजेंसी के पास ही जाते हैं और वो हमारे पास लिमिटेड है। मकसद पाकिस्तान साइंस फाउंडेशन है, हायर एजुकेशन कमीशन है या एक दो और अदारे हैं, इससे ज्यादा नहीं है। लेकिन इंडस्ट्री मौजूद है और एक एकेडेमिया और इंडस्ट्री के दरमियान एक लिंकेज गैप मौजूद है। मतलब केमिस्ट्री से रिलेटेड, क्योंकि पाकिस्तान के अंदर अगर देखा जाए तो कौन सी इंडस्ट्रीज हैं, हाँ यस केमिस्ट्री के अंदर मौजूद है। तो जो बच्चा कह रहा है कि मैंने एमफिल केमिस्ट्री किया है उसके बाद मैंने क्या रिसर्च करनी है, देखिए पीएचडी करनी है उसने किसी यूनिवर्सिटी में तो एनरोल होना ही है
जी।
अब आगे आता है कि उसने कौन सा प्रोजेक्ट लेना है। अब प्रोजेक्ट के अंदर मैं थोड़ा सा
डॉक्टर साहब इस वक्त तफसील का मौका नहीं है क्योंकि हमारे साथ डॉक्टर प्रोफेसर डॉक्टर अज़रा यासमीन भी मौजूद हैं। आप मुख्तसरन बताइए, एक 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 शोभा बताइए जो बेहतरीन हो वो बता दीजिए आप इस वक्त।
देखिए टेक्सटाइल केमिस्ट्री है जिसमें बहुत स्कोप है, उसके अलावा इंडस्ट्रियल केमिस्ट्री है उसमें बहुत ज्यादा स्कोप है। अगर हम मॉडर्न साइंस की बात करें तो आजकल कीमो बायोइन्फॉर्मेटिक्स का बहुत दौर है। जैसे आपने सवाल किया कि कंप्यूटर साइंस रिलेटेड, क्योंकि जो मॉडर्न साइंसेज हैं, मॉडर्न जो चीजें हैं जिसके अंदर कंप्यूटर की इन्वॉल्वमेंट बहुत ज्यादा है, जो मॉडर्न केमिस्ट्री है जिसमें बायो टेक्नोलॉजी बायो केमिस्ट्री मिलकर केमिस्ट्री को बेस करते हुए जो मॉडर्न प्रोजेक्ट्स हैं उसके अंदर बहुत कुछ किया जा सकता है, बहुत कुछ हो रहा है।
बिल्कुल, बेहद शुक्रिया प्रोफेसर डॉक्टर मोहसिन जावेद साहब। और बड़ी देर से डॉक्टर प्रोफेसर अज़रा यासमीन हमारे साथ मौजूद हैं, लेकिन एक छोटा सा ब्रेक लेंगे और ब्रेक के बाद प्रोफेसर अज़रा यासमीन साहिबा से आखिरी सवाल करेंगे। जी एक छोटा सा ब्रेक।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
जी वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल पाकिस्तान में साइंस के तालिब इल्मों और नए साइंसदानों के लिए क्या मौके हैं, इस पर बात हो रही है। डॉक्टर प्रोफेसर अज़रा यासमीन फातिमा जिना विमेन यूनिवर्सिटी रावलपिंडी की डीन फैकल्टी ऑफ साइंसेज हमारे साथ मौजूद हैं। जी डॉक्टर प्रोफेसर अज़रा यासमीन साहबा, इस वक्त आप क्या तजवीज़ देंगी उन साइंस के स्टूडेंट्स को जो हमें सुन रहे हैं कि वो किस तरह अपनी ज़िंदगी को अपनी तालीम को किस नहज से हासिल करें, किस तरीके से हासिल करें कि जब अपने प्रैक्टिकल लाइफ में जाएँ तो कामयाबी उनके कदम चूमे। जी डॉक्टर प्रोफेसर अज़रा यासमीन साहिबा,
बहुत शुक्रिया यासमीन साहिबा। एक तो मैं तस्वीर कर दूं, मैं मैनेजमेंट साइंसेज की डीन हूं और मैं चेयरपर्सन बायोटेक्नोलॉजी डिपार्टमेंट की। जो सवाल आपने किया है बहुत इंपॉर्टेंट सवाल है। अभी एक बच्ची यहाँ पर बात कर रही थी जो एमफिल के स्टूडेंट है और प्रोबेबली उसने ये कहा कि जो चीजों की जो अंडरस्टैंडिंग होती है वो नहीं होती है सही तरह से। तो मेरा जो सबसे पहली जो एडवाइस है या जो मेरा मेरी तालिब इल्मों से कह लें कि उनको उनसे मैं कहना चाहूंगी वो ये है कि चीजों को अंडरस्टैंड करके और फिर आप उसको लेकर आगे चलें। ये जो हमारा रट्टे वाला सिस्टम है ना उसमें बहुत चीजों को जो है वो खराब किया होगा। जो साइंस की तालीम है वो रट्टे पे नहीं चलती है। साइंस किसी भी तरह की साइंस जो है उसको आपने अंडरस्टैंड करना होता है, उसकी उसको समझना होता है कि जी उसका आप उसको किस अंडरस्टैंड कैसे करते हैं, उसकी लॉजिक क्या है। उसके बाद जब आप उस चीज को करते हैं तो यकीनन आपके पास एमफिल करने के बाद भी, अभी जैसे एक बच्चे ने सवाल किया कि मैं उसके बाद क्या करूंगा, तो फिर ये सवाल की गुंजाइश नहीं रहती है क्योंकि उस वक्त उसको पता होता है कि जी मैंने इस किस चीज को किस तरह से स्टडी किया होगा और मुझे क्या चीज अपील करेगी या किसी किस चीज की जो प्रैक्टिकल एप्लीकेशन है वो क्या होगी। तो इस लिहाज से सबसे इम्पोर्टेंट चीज ये होती है कि जी आप जिस चीज को जब चूज करने जा रहे होते हैं तो पहले सबसे पहले ये देखें कि गैप कहाँ पर है, हमने कौन सी चीज को देखना है بعض اوقات کچھ چیزیں جو ہوتی ہیں وہ بس ورڈ بن جاتی ہیں. بعض اوقات سچویشن اس طرح کی ہوتی ہے کہ ہم کسی آسان چیز کو چوز کرتے ہیں صرف اس وجہ سے کہ مارکس اچھے آ جائیں گے, یا ہمیں یہ لگتا ہے کہ جی شاید گریڈز بھی سب کچھ ہوتے ہیں تو اس کی وجہ سے ہمیں ایک دم سے ہماری جو کسی جگہ کے اوپر ہم نے جو ملنی ہے ہمیں اکوموڈیٹ ہونا تو وہ آسان ہو جائے گا. ایسا نہیں ہوتا. میں نے جو اپنی پریکٹیکل لائف میں دیکھا ہے وہ یہ ہے کہ جب آپ کسی تھوڑی سی ایسی چیز کو چوز کرتے ہیں جو تھوڑی دیکھنے میں آپ کو ڈیفیکلٹ لگ رہی ہوتی ہے, تو وہاں پر آپ جو آپ کی جو ہارڈ ورک ہوتی ہے نا دیٹ کاؤنٹس اے لاٹ آفٹر ورڈ, کیونکہ کم آپ کو جو ہے وہ بعد میں شاید کمپٹیشن ملے یا بہت محنت کرنے کی وجہ سے آپ کی انڈرسٹینڈنگ جو ہیں وہ اتنی کلیئر ہوتی ہیں, آپ کے جو ویژن ہوتا ہے اس چیز کے بارے میں اور آپ کے جو کانسیپٹس ہوتے ہیں وہ بہت کلیئر ہوتے ہیں. یو ڈونٹ نیڈ ٹو آسک اینی ون کہ جی مجھے اس کے بعد کیا کرنا ہے. آپ ایکچولی خود سے اپنا رستہ بناتے ہیں, آپ کی جو سوچ ہوتی ہے وہ آپ کی رہنمائی کرتی ہے اور وہ آپ کو بتاتی ہے کہ کون سی چیز ہے جس کی کہ اپلیکیشن ہوگی اور مجھے کس سائٹ کو جو ہے موو کرنا. تو دس از سم تھنگ وچ از ویری امپورٹنٹ. بہت ضرورت ہے اس چیز کی کہ آپ چیز کو اپنے کانسیپٹ کو کلیئر کریں, آپ انڈرسٹینڈ کریں آپ کیا کرنا چاہتے ہیں.
بہت شکریہ ڈاکٹر پروفیسر, بہت شکریہ. ہم ایک بار پھر ہمارے آج کے پروگرام کے جو ایک طالب علم ہیں ارحم, ان کو شامل کرتے ہیں. ارحم آپ ہمارے ساتھ موجود ہیں؟
جی
ارحم اشتیاق صاحب جلدی سے بتائیے, آپ سم اپ کیجئے کہ اس وقت جو پاکستان کے جو سائنس کے طالب علم ہیں وہ کیا چاہتے ہیں حکومت سے, کیا چاہتے ہیں نجی اداروں سے, اور کیا چاہتے ہیں پروفیسروں سے, کیا چاہتے ہیں یونیورسٹیوں سے؟
ابھی تک جو سارے ڈسکشن ہوئے اس میں اس بات کا تو مجھے بھی کافی احساس ہے کہ جیسے انکیوبیٹرز وغیرہ آ رہے ہیں اور جو جاب کا ایشو ہے اس کو ہم لوگ انٹرپرینرشپ کی طرف فوکس کرنے سے ٹیکل کرنے کی کوشش کر رہے ہیں, لیکن ابھی بھی جو سب سے بڑا لیک ہے وہ اب لائک پرسنلی اپنے ایکسپیرینس میں یہی بولوں گا کہ اویئرنیس کا ہے. بہت سارے اسٹوڈینٹس ہیں جو میرے اپنے کالیگس ہیں, میرے اپنے دوست ہیں, جن لوگوں کو کافی ساری جو اپرچونیٹیز جو آج ڈسکس کی گئی ہیں ان کا بالکل بھی اندازہ نہیں تھا, بلکہ میرے دوست کے بہت ساری اپرچونیٹیز تھیں جو مجھے آج پہلی دفعہ پتہ چلی ہیں. تو مجھے لگتا ہے یہ فورم واز ایکچولی اے ویری نائس پلیس کہ یہاں پہ اس چیز کا ڈسکشن ہو پا رہا ہے, اور یہ بہتر ہوگا کہ اگر انفارمیشن ان چیزوں کے بارے میں اور بہتر طریقے سے اسپریڈ کی جائے تاکہ پھر ہر بچے کو اس چیز کا آئیڈیا ہو کہ ان کو جو ہے صرف یونیورسٹی میں جا کے یا کالج میں جا کے اسکول میں جا کے صرف ایک ڈگری نہیں لینی بلکہ اس کے علاوہ ان کے پاس اور بھی بہت سارے طریقے اور بہت سارے ایونیوز ہیں جہاں پہ وہ جا کے کچھ اپنی لائف کے ساتھ کر سکتے ہیں.
ٹھیک, تو ہمارے ساتھ اریحا موجود ہیں. اریحا آپ یونیورسٹی آف پنجاب سے آپ ایم فل کی طالبہ ہیں, آپ کیا کہیں گی کیا مسائل ہیں اس وقت اور کیا ہونا چاہیے سائنس کے طالب علموں کے لیے؟
میرا جو پرسنل خیال ہے, میرے خیال میں کہ جو انفراسٹرکچر ہے جو سائنٹیفک مطلب لیبس ہیں اس پہ انویسٹمنٹ سب سے زیادہ ہونی چاہیے, کیونکہ موسٹلی ہماری ریسرچ اسٹوڈنٹ کو سب سے بڑا ایک مسئلہ یہ ہوتا ہے کہ اگر انہوں نے کچھ ایسا کچھ انوویٹیو اگر ڈیسائڈ کر بھی لیا ہے کہ وہ اپنا کوئی پروجیکٹ کرنا چاہ رہے ہیں تو موسٹلی ان کو کچھ ایسے جو ریسورسز بھی مل رہے ہوتے ہیں کہ جس کے لیے سے وہ قرض کر سکیں, اور دوسری بات یہ کہ ان کو ایسا ایکسپوجر نہیں ملتا, مطلب جیسے سائنس فیئر یا ڈفرینٹ یونیورسٹیز کا کوئی کنسورشیم ہو یا اس طرح کی کوئی کولیبوریشن سے کوئی ڈفرینٹ قسم کے پروجیکٹس ہوں, اس قسم کو جو ینگ سائنٹسٹ کے لیے یہ بہت کم ہوتا ہے. فیکلٹی ممبرس اور ڈفرینٹ جو پروفیسرز ہوتے ہیں ان کے ساتھ تو یہ بہت چل رہا ہوتا ہے, لیکن ینگ سائنٹسٹ کے لیے جو یہ جو اپرچونیٹیز ہیں یہ بہت کم ہوتی ہے, کنسورشیم بیس پہ ریسرچ پروجیکٹس کریں کوئی
کے لیے
اور ان کو گرانٹس ملیں انٹرنیشنل لیول
پہ,
تو یہ بہت
بڑا مسئلہ ہے. بہت شکریہ اریحا شاہی, آپ نے ہمارے پروگرام میں شرکت کی. آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا. آج ہم نے گفتگو کی پاکستان میں سائنس کے طالب علموں اور نئے سائنسدانوں کے لیے, نوجوان سائنسدانوں کے لیے کیا مسائل ہیں, کیا مواقع ہیں, اور اس پر ہمارے ساتھ ہمارے پینل میں موجود تھے کراچی سے حبیب یونیورسٹی میں کمپیوٹر سائنس کے ایک طالب علم ارحم اشتیاق جو ایک انٹرپرینیور بھی ہیں, اور ہمارے ساتھ تھے نیشنل اکیڈمی آف ینگ سائنٹسٹ پاکستان کے صدر آفتاب احمد, ہمارے ساتھ تھیں فاطمہ جناح ویمن یونیورسٹی راولپنڈی کی ڈین فیکلٹی آف سائنسز ڈاکٹر پروفیسر اظہر یاسمین, ورچوئل یونیورسٹی پاکستان لاہور کے رجسٹرار اور قائم مقام ڈین فیکلٹی آف سائنسز اینڈ مینجمنٹ پروفیسر ڈاکٹر محسن جاوید ہمارے ساتھ تھے, اور پاکستان سائنس فاؤنڈیشن کی سائنس مینیجر ریحانہ بتول ہمارے ساتھ تھیں, جنہوں نے بہت ساری گفتگو کی اور وہ پروجیکٹس بتائے جو سائنس فاؤنڈیشن پاکستان کے تحت چل رہے ہیں اسٹوڈنٹس کے لیے اور نئے سائنسدانوں کے لیے. ان تمام پینل کے شرکا کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام ختم کرتے ہیں. ہمارے ساتھ پروڈیوسر تھے انجم حیرت گل, یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
ایف بی آئی کے ڈائریکٹر کرسٹوفر رے نے حال ہی میں ایسی پرتشدد انتہا پسندی کے خاتمے کو جو کسی نسل اور مذہب کے خلاف ہو بلند ترین سطح کی ترجیحات قرار دیا تھا، جہاں امریکہ میں ایک ہیٹ گروپ کے سابق رکن نے ایک سماعت کے دوران بتایا کہ انتہا پسند گروپ نئے رنگ روٹ بھرتی کرنے کے لیے وہی حربے استعمال کر رہے ہیں جو داعش کے ہیں، یعنی نوجوان افراد، تنہائی کا شکار ٹین ایجرز اور ایسے لوگ جنہیں متاثر کرنا آسان ہو نشانہ بناتے ہیں۔ میل آرسیگا کی رپورٹ کے ساتھ شہناز عزیز۔
کرسچن پچولونی نفرت کی بنیاد پر کیے جانے والے جرائم کے ایک ماہر ہیں۔
1987 I was recruited into America's first neo-Nazi skinhead group.
وہ کہہ رہے ہیں 1987 میں مجھے امریکہ کے پہلے نئے نازی اسکن ہیڈ گروپ میں بھرتی کیا گیا تھا۔ کرسچن نے سن 2019 میں یہ شہادت کانگریس کے سامنے دی تھی، جو ان کی شخصیت کی اس تبدیلی کا تازہ ترین قدم تھی جس کا آغاز ایک محبت کرنے والے محنت کش تاریکین وطن کے خاندان میں ہوا تھا، لیکن وہ اپنی زندگی سے مطمئن نہیں تھے۔
So I went searching for a sense of identity, community and purpose sort of on the fringes having been bullied for most of those 14 years and
وہ کہہ رہے ہیں لہٰذا میں نے شناخت کی تلاش شروع کی، کمیونٹی کی اور کسی مقصد کی۔ زندگی کے ان ابتدائی 14 برسوں میں زیادہ تر مجھے بلی کیا گیا اور مجھے صرف یہی نیریٹو ملا۔ جب میں 14 سال کا تھا تو ایک گلی سے گزرتے ہوئے مجھے ایک شخص ملا، اس وقت میں ایک نشہ آور سگریٹ پی رہا تھا۔ وہ شخص میرے پاس آیا، میرے منہ سے سگریٹ نکالا اور میری آنکھوں میں آنکھیں ڈال کر بولا، کمیونسٹ اور یہودی تمہیں اپنا تابع دار رکھنے کے لیے چاہتے ہیں کہ تم ایسا ہی کرو۔
And he pulled the joint from my mouth and he looked me in the eyes and he said that's what the communists and the Jews want you to do to keep you docile۔
14 سال کے کرسچن کو اس وقت ان چیزوں کے معنی نہیں معلوم تھے۔
I have to be honest, at 14 I didn't know what a communist was or even if I'd met a Jewish person or even what the word docile meant but it was the first time in my life that I felt that۔
وہ کہہ رہے ہیں سچ تو یہ ہے کہ 14 برس کی عمر میں مجھے معلوم ہی نہیں تھا کہ کمیونسٹ کون ہے، اور یہ کہ مجھے کبھی کسی یہودی سے ملنے کا موقع بھی نہیں ملا تھا اور نہ ہی مجھے لفظ تابعدار کے معنی معلوم تھے، لیکن یہ میری زندگی میں پہلا موقع تھا جب کسی شخص نے مجھے حقیقتاً دیکھا تھا جس نے مجھے شامل کیا تھا۔ سمن اس کے بعد کرسچن اس ہیٹ گروپ میں 8 سال تک شامل رہے۔ اس کے بعد کیا ہوا وہ بتاتے ہیں۔
I started a record store in 1995 to sell racist music that I was importing and making as well. But at that record store I was also selling different kinds of music, things like punk rock music and hip hop and heavy metal.
وہ کہہ رہے ہیں میں نے 1995 میں ایک ریکارڈ اسٹور کھولا اور نسل پرستی پر مبنی ایسا میوزک فروخت کرنا شروع کیا جو میں باہر سے بھی لاتا تھا اور خود بھی تیار کرتا تھا، لیکن اپنے اسی اسٹور میں میں مختلف طرح کا میوزک بھی فروخت کرتا تھا جیسے پنک راک، ہپ ہاپ اور ہیوی میٹل میوزک، اور اسی حوالے سے میں نے ایسے لوگوں سے ملنا شروع کیا جن میں سیاہ فام بھی تھے، یہودی بھی اور گے بھی، اور اپنی زندگی میں پہلی بار میں نے ایسے لوگوں کے ساتھ بامانی تبادلہ خیال شروع کیا۔ تو سامن اس طرح رفتہ رفتہ نفرت پر مبنی کرسچن کی ذہنیت بدلنا شروع ہوئی۔
You know, the course of having that record store, I started to really challenge the demonization that was happening in my head with humanization. And it was those people that I'm
وہ کہہ رہے ہیں وقت کے ساتھ ساتھ میں نے حقیقتاً اپنے ذہن میں موجود افراد کو انسانیت سے چیلنج کرنا شروع کر دیا، اور یہی وہ لوگ تھے جن کا میں انتہائی شکر گزار ہوں، کیونکہ وہ جانتے تھے کہ میں کون ہوں، لیکن اس کے باوجود انہوں نے مجھے اپنی ہمدردی اور محبت کے ذریعے چیلنج کرنا شروع کیا، اور یہ محبت مجھے اس وقت دی گئی تھی جب حقیقتاً میں اس کا قطعی طور پر مستحق نہیں تھا، اور یہی میری زندگی تبدیل کرنے کا سب سے طاقتور لمحہ تھا۔ کرسچن پچولونی نے اپنے سفر کے بارے میں کئی کتابیں لکھی ہیں اور فری ریڈیکلز کے نام سے ایک تنظیم بنائی ہے جو نوجوانوں کو انتہا پسندی کی جانب جانے کے بجائے زیادہ بہتر متبادل پیش کرتی ہے۔ ایک بار پھر ان کے الفاظ۔
What I'm seeing with white nationalism today is very similar to what I saw in the early days of, let's say, Al-Qaeda.
وہ کہہ رہے ہیں مجھے جو بات اس وقت سفید فام قوم پرستی میں نظر آ رہی ہے وہ اس سے بہت زیادہ مشابہ ہے جو میں القاعدہ یا ISIS کے ابتدائی دنوں میں دیکھتا تھا۔ پروپیگنڈے کے وہی حربے ہیں، اسی طرح ریکروٹمنٹ بھی تقریباً وہی ہے، یعنی اعلیٰ کوالٹی کے ایسے ویڈیوز مارکیٹ میں لانا جس میں دکھایا جاتا ہے کہ اگر آپ اس لڑائی میں شامل ہوں گے تو عظیم الشان زندگی کی کیا امیدیں ہیں۔ وہ کہتے ہیں، میں وہی شخص بننے کی کوشش کر رہا ہوں جس کے لیے میری خواہش ہے کہ کاش وہ مجھے 14 برس پہلے ملا ہوتا۔ شہناز عزیز، وائس آف امریکہ، واشنگٹن۔